सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईहरूले एफएम 98 100 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी सुनाउनेछौ टेवा संस्थाको संस्थापक मध्येकै एक विकासकर्मीको रूपमा परिचित निर्मला केसीसँगको भेटवार्ता। कार्यक्रम आजका नारी सुन्दै रहनुहोला। प्राप्त शिक्षा र अवसरको पूर्ण उपयोग गर्दै समाज र राष्ट्रका लागि आफ्नो क्षेत्रबाट निरन्तर रूपमा क्रियाशील संघर्षरत महिला मध्येकै एकमा पर्नुहुन्छ विकासविद निर्मला केसी। सामाजिक विकास र महिला सशक्तिकरणको क्षेत्रमा खोज अनुसन्धानात्मक अध्ययनका साथै विज्ञको रूपमा कार्यरत उनै निर्मला केसी आज आजका नारीको भेटवार्तामा हुनुहुन्छ। सामाजिक विकाससँगै टेवा नेपालले महिला सशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदान र उहाँको जीवन भोगाईका अनुभवको सन्दर्भमा गरिएको कुराकानी अबको पालोमा आउनु सुनौ। निर्मलाजी, कार्यक्रम आजका नारीमा यहाँलाई म स्वागत गर्छु।
हजुर नमस्कार चन्दाजी।
दिनचर्याहरू कसरी व्यतीत हुँदैछ?
आज भोलि चाहिँ नि म खास गरेर टेवा रिपब्लिक सामाजिक संघ संस्थाहरूमा चाहिँ नि नीतिगत हिसाबमा लागिरहेछु र त्यहाँभित्रको पोलिसीहरू, त्यहाँभित्रको कार्यक्रमहरू तय गर्ने, त्यहाँभित्रको स्ट्राटेजीहरू बनाउने र निर्णयगत कामहरूमा चाहिँ नि म विशेष संलग्न छु। त्यो बाहेक सामुदायिक क्षेत्रमा पनि आफ्नो बीडीसीहरूमा पनि विभिन्न क्रियाकलापहरूमा शनिबारको दिन र विशेष गरेर अरू झन्नै 25% समय चाहिँ नि म स्वयंसेवीको हिसाबले त्यहाँको कसरी गर्न सकिन्छ उद्देश्यलाई राखेका सबै कार्यक्रमहरूलाई निर्णायक तहमा र समष्टिगत रूपमा कसरी चाहिँ लैजान सकिन्छ भन्ने हिसाबमा आफ्नो सल्लाह संलग्न
यहाँसँगको कुराकानीमा टेवालाई त छुटाउनै मिल्दैन।
हजुर, हामीले चाहिँ नि फाउन्डर रिता थापाको विचारबाट शुरूआत गर्नुभयो। सैद्धान्तिक हिसाबले पनि परिपक्व दिदी बहिनीहरूको संगठन हो यो।
जस्तो महिला सशक्तिकरण, समतामुखी न्याय र शान्तिको लागि परोकार एउटा दृष्टिकोण राखेर एउटा टेवाको स्थापना भएको छ। त्यो टेवामा चाहिँ महिलाहरूबाट मात्र स्थापित र सञ्चालित हो?
एकदम स्वरूपलाई देखिने हिसाबले चाहिँ नि महिलालाई देखिन्छौ अगाडि 99%, तर भावना, समस्या, ऊर्जा सबैको चाहिँ नि पुरुष दाजुभाइ पनि पछाडि हामी सँगसँगै हुनुहुन्छ।
सँगसँगै हुनु पनि पर्छ, यो हामीले आत्मसात गर्नुपर्ने अहिलेको कुरा, आवश्यकता, समयको माग पनि हो। टेवामा जुन संस्थापक सदस्यहरू हुनुहुन्छ र यसलाई सञ्चालन गर्ने अहिले जुन टिम छ त्यसमा चाहिँ बढीभन्दा बढी महिला नै हुनुहुन्छ नि?
हजुर हजुर, हामीले चाहिँ केही समय अलिकति महिलाको प्रतिनिधित्व रहोस्, महिलाले अनुकरणीय र उदाहरणीय काम गर्न सकुन् भन्ने हिसाबले, किन भन्दाखेरि अब तपाईँको यो रेडियो नेपालले पनि यही कार्यक्रम मार्फत अथवा अन्य महिलामुखी कार्यक्रम मार्फत पनि र देशको अन्य डाटा तथ्याङ्कले पनि र अन्तर्राष्ट्रिय परिवेक्षमा हेर्दा पनि महिलाको संख्यालाई अलिकति फोकस र केन्द्रीकृत गर्नुपर्ने भएको कारणले गर्दाखेरि केही समय अरूको मोटिभेसनको लागि केही नेतृत्वदायी महिलाहरू अगाडि आउन् भन्ने उद्देश्यले हामीले त्यो संख्या राखेका हौं।
हजुर, धेरै संघ संस्था छन् अहिले सामाजिक संघ संस्था, ती संघ संस्था भन्दा बेग्लै धारमा छ भनिन्छ टेवा, होइन? त्यो बेग्लै धार टेवाको विशेषता चाहिँ के हो त?
हजुर, हामी त हुन त सबै संघ संस्थाले एउटा सुस्कृत समाज बनाऊ जहाँ महिला पुरुष सम्पूर्ण वर्ग मात्रै मानव मात्र नभइकन प्राकृतिक सबै चीजको पनि आफ्नो स्थान र सम्मान होस् भन्ने उद्देश्य नै रहेको हुन्छ र त्यही अनुसार सही र असल काम सबैले गरेका हुन्छन्। तर टेवालाई के अर्थमा भन्दाखेरि अलिकति फरक, एउटा स्वाभिमानी संस्था, स्वाभिमानी नेपालीहरू नेपालबाटै बनाऊ र परोपकार र पुण्यताको भावना जुन हाम्रो पुर्खाहरूले गरिरहनु भएको छ त्यो भावनालाई आधुनिकरण गरिकन यसलाई संस्थागत गरौं भन्ने हिसाबले र केही लगानी एउटा इन्डिपेन्डेन्ट भन्दा पनि इन्टरडिपेन्डेन्ट होइन हामीसँग भएको हाम्रो सम्पत्तिलाई पनि बाहिर उजागरण गरौं र भएको चीजलाई अरूमा थपौं र राम्रो गरौं भन्ने उद्देश्यले नेपालबाटै केही अर्थ संकलन गरौं, नेपालीको स्वाभिमानी विचारहरूको बीजारो पनि राखौं र त्यसमा अरूको केही विचारहरू थपौं, तर सुरुवात चाहिँ नेपालीले केही गरौं भन्ने उद्देश्यले नै टेवालाई हामीले अगाडि लिएर गइरहेछौं।
हजुर, यो टेवा चाहिँ सर्ट फर्म हो कि यसको
ठेट अर्थमा यसलाई भन्नुपर्दाखेरि तपाईँलाई जुन बेला आवश्यकता पर्छ त्यो बेला सपोर्ट गर्ने, सहयोग गर्ने, किनभने सिड बिउ तपाईँसँगै छ, तपाईँ खालि अलिकति अल्मलिरहनु भएको छ, चाहे झारले चाहे के परिस्थितिले, खालि त्यो फुकाउने काम मात्र टेवाले गर्छ र फुकाएपछि हामी फर्किन्छौँ, ऊ आफै उभिन्छ, हामी सधैँ उसलाई फेरि निर्भरतातिर लैजाँदैनौ, उसलाई अर्को समाजसँग परिचित गराउने काम गर्छौँ, त्यसैले आवश्यकतालाई ध्यान दिइकन टेवाको नाम हामीले राखेका हौ।
हजुर, यो टेवाको यो यात्रालाई फेरि पनि हाम्रो प्रसङ्गमा निरन्तरता दिने नै छौँ। आज हामीसँग हुनुहुन्छ विकास कर्मी निर्मला केसी, उहाँ चाहिँ आफूलाई सुशासनको एउटा विद्यार्थीको रूपमा चिनाउन मन पराउनुहुन्छ। र निर्मलाजी, यहाँको यो सामाजिक संघ संस्थामा अथवा भनौँ न सामाजिक कार्यको यात्रा आरम्भ चाहिँ कसरी भएको थियो?
धेरै अगाडि झन्नै म स्कुलको बेलादेखि नै पनि म इमाडोलको गाविसमा बस्दथेँ, बस्छु अझै पनि इमाडोलको गाविसमा, र मेरो साथीभाइहरू सुमेकर्स ब्ल्याक स्मिथ हामीले भन्ने गर्छौँ, समाजले एउटा जातको दर्जा पनि दिएको छ, त्यो जातमा छुन हुने नहुने, खेल्न हुने नहुने, यो गर्न हुने त्यो नहुने भन्ने कुरा, र अलिकति आर्थिक अवस्थाले पनि पछाडि परेका ती वर्ग जो चाहिँ चाहे अनुसार आफूले सोचे अनुसार गर्न सक्दैन, ती वर्गसँगै मेरो सामिप्यता र मेरो संलग्नता रह्यो। किन त्यो त्यो वर्ग त्यो समुदायसँग क्षेत्री बाहुन अलिकति उपल्लो वर्ग भनौँदाहरू किन सँगै खेल्न नहुने, बस्न नहुने, किन छुन हुने, किन छुन नहुने, किन यिनीहरू यो जात पढ्न हुने, पढ्न जान नपाउने भन्ने यी सामान्य देखेका समाजका गतिविधिले नै यसलाई चाहिँ नि कसरी हटाउन सकिन्छ, के गर्न सकिन्छ मेरो प्रयास र प्रयत्नबाट, त्यहाँबाट चाहिँ नि मैले एउटा संस्थागत हिसाबले आफूलाई नउभाउँदै पनि यो कसरी यो क्रम रह्यो भन्ने खुल्दुलताले नै समाजप्रति एउटा समाजसम्म संलग्नता हुने अवसर चाहिँ मलाई मिल्यो।
हजुर, समाजप्रतिको आफ्नो उत्तरदायित्व, आफ्नै उत्तरदायित्व र सकारात्मक सोच भयो भने त्यही अनुसारको कार्यमा तत्पर हुन सकिदो रहेछ।
हजुर हजुर, एकदमै हरेक मलाई त्यस्तै लाग्छ, असाध्यै मनपर्ने शब्द तपाईँले उच्चारण गर्नुभयो, सकारात्मक सोच, सकारात्मक विचार, प्रत्येक कुराको सम्भावना त्यहीँबाट आउँछ जस्तो लाग्छ मलाई। प्रत्येक व्यक्ति चाहे मलाई लाग्छ प्रत्येक मान्छेको बोली तपाईँले त्यो सही तार्किक राख्नुभयो भने मन्त्र हुन सक्दछ, प्रत्येक जन्मिएका यहाँ उम्रेका घाँसपात पनि सही उपयोग गर्न सक्यो भने जडीबुटी हुन सक्दछ, र प्रत्येक मान्छेमा उद्यमशीलता पनि हुन्छ मलाई लाग्छ, र म हरेक ठाउँबाट हरेक कोणबाट हेर्दाखेरि त्यसलाई सही गन्तव्यमा पुर्याउनको लागि चाहिँ प्रयत्न र प्रयास सबै ठाउँबाट भयो भने सफलता त्यसले केही न केही एउटा निचोड, असल निचोड र गन्तव्य कुनै पनि चिजले यो प्रकृतिमा आएका चिजको आफ्नो मूल्य बोकेर आएका छन्, त्यसैले त्यही एस्पेक्टबाट म हरेक जीवनका प्रत्येक पल प्रत्येक ठाउँ जो भेट्छु सबै व्यक्ति चाहे मानव चाहे प्रकृतिका अन्य चिज सब सबैबाट केही न केही राम्रो कुरा हुन्छ भन्ने कुराबाट नै मेरो सुरुवात र मेरो भावना त्यहाँबाट सुरुवात हुन्छ।
हजुर,
जुन बेला मैले भनिहालेँ त्यो वातावरणले नै मलाई म उत्प्रेरणा जगायो कि मैले जानेको कुरा मसँग भएको कुरा बाँड्नुपर्छ भन्ने हिसाबले त्यो बेलामा जानी नजानी मैले सुरुवात गर्दै गरेँ, अब काम गर्दै सिक्दै जाने क्रममा चाहिँ मेरो हिसाबमा अहिले यो सामाजिक विकासको कुरा एउटा संस्थागत हिसाबले नै सायद मलाई लाग्छ जीवनको गन्तव्य नै मेरो यही बनाउँछु, मैले त्यही लाइनमा आफूलाई उभाइरहेको छु।
हजुर, त्यही यो सामाजिक क्षेत्रको यात्रा छ, त्यो यात्रा क्रममा अक्सफर्मदेखि महिला र वातावरण, यस्तै गरी सोर्स, यस्तै गरी आमा मिलन केन्द्र, प्रो पब्लिक, यस्ता दर्जनौं संख्याको संघ संस्थामा आबद्ध हुँदै आउनुभएको छ नि, यो आबद्धतामा यहाँले चाहिँ टेवालाई चाहिँ कसरी लिइराख्नु भएको छ?
हजुर, मलाई अहिलेसम्मको यो टेवाको निखारपनमा टेवाले असल काम गर्नुपर्छ, अनुकरणीय काम गर्नुपर्छ, र सबैले हेर्न लायक यो टेवा हाम्रो हो भन्न लायकको र सबैले एउटा स्वामित्व बोध गर्ने, किनभने राम्रो कुराको सुरुवात कसैले गर्छ तर जस सबैमा जानुपर्छ भन्ने सिद्धान्तमा छु म।
आज हामी निर्मलाजीको जुन यो प्रसंग छ कुराकानी अनुभव अनुभूतिमा बारम्बार टेवा सामाजिक संस्थालाई चाहिँ जोडिरहेको यो कारण पनि कि यसले एउटा महिला सशक्तिकरणको लागि समतामुखी न्याय र शान्तिको लागि जुन कार्य गरेको छ त्यसमा महिला सहभागिता महिला परिचालन महिला सशक्तिकरणको एउटा छुट्टै भूमिका छ जसमा चाहिँ नेपालीहरूकै लगानी छ
होइन।
अहिले धेरै संघ संस्थाहरू विदेशी अनुदानमा निर्भर रहेको बेलामा टेवा एउटा त्यस्तो उदाहरणीय संस्था हो जसले चाहिँ नेपालीहरूकै अनुदानमा नेपालीहरूकै सहयोगमा नेपालीहरूको आवश्यकतालाई पूरा गर्न सक्छ र फेरि नेपालीहरूलाई सहयोग गर्न सक्छ भन्ने छ नि। यही यात्रामा चाहिँ अहिले टेवा कुन रूपमा अगाडि बढ्दैछ?
हजुर, अब हामी मलाई लाग्छ एउटा युवा अवस्था पार गरिसकेका छौँ र अलिकति वयस्क अवस्था र देखाउन लायक सबै मान्छेले टेवाले असल काम गर्छ असल काम गरोस् त्यो भित्र हामी छौँ। आशा पनि बढ्दैछ समाजको अपेक्षा पनि बढ्दैछ सबै वर्गको र हामी जहाँ भित्र लागेका छौँ हाम्रो प्रतिबद्धता पनि त्यतिकै राम्रोसँग अगाडि बढ़िरहेको छ। 17 वर्षको दौरानमा खास गरेर सेवा गर्नु बाँडेर खानु भएको चिज अरूलाई दिनु खुशी बनाउनु भनेको पूर्वीय दर्शनकै कुरा हो, यो हाम्रो दर्शनकै कुरा हो। र अहिले आएर धेरै कामहरू सबै त म भन्दिनँ तर धेरै कामहरू बाहिरी संघ संस्था अन्य देशहरूकै भरमा हामी उहाँहरूकै इन्डिजिनियस एउटा आफ्नोपन उहाँहरूकै पनबाट हामी चलिरहेको अवस्था पनि नेपालमा छ र हामीले गर्न खोजेको कुरा यसको अर्थ अरूबाट सहयोग नलिने भन्ने कुरा होइन, अरूको विचारहरू अरूले निकालेका कुरा प्रयोग नगर्ने भन्ने कुरा होइन, तर जड कुरा तपाईँको आवश्यकता के छ त्यहाँबाट चाहिँ तपाईँले अरूको सहयोग आवश्यकतालाई नहराउने गरेर तपाईँको आफ्नोपन मौलिकपन नहराउने गरेर अरूको सहयोग र अरूको बुद्धि थप्न सक्यो भने उसको पनि इज्जतको कुरा हुने भयो, जसले थप्छ उसको पनि इज्जतको कुरा हुने भयो, लिने मान्छेको पनि आफ्नो इज्जतको कुरा हुने भयो, दुवैको जितको अवस्था आउन टेवालाई हामीले अगाडि उभाइरहेका छौँ। त्यसैले मैले फेरि पनि दोहोऱ्याउन चाहन्छु परोपकार र पुण्यको कुरा नेपालीपनको कुरा हो। हामीसँग धापा खेलमा 17.5 रोपनीको जग्गामा तपाईँले भनेको जस्तो आनन्ददायी भवनहरू पनि छन्, एउटा तर्क वितर्क गर्ने हाम्रो एकदम सुरक्षित ठाउँ छ, रमणीय वातावरणमा हामीले बनाएका छौँ हाम्रो ठाउँ, हाम्रो बौद्धिक छलफल गर्ने पुस्तकालय छ, हाम्रो स्वच्छ खानेकुरा खाने क्यान्टिन छ क्याफेटेरिया छ र रमाइलो र भएका राम्रा उन्नति र सफलताका कथा बाँड्ने रङ्गशाला छ हाम्रो र रहेका कुराहरू सिकेका कुराहरू छलफल गरेर एउटा सही रूपमा निचोडमा निकाल्नको लागि कन्फरेन्स हलहरू हाम्रो छ होइन। एक हिसाबले एउटा भौतिक पूर्वाधार पनि तयार गरेका छौँ हामीले र यो 17 वर्षको दौरानमा झन्डै 2.5 करोड जति नेपालबाटै नेपालीबाट अर्थ संकलन गरेर नेपाली महिला दिदी बहिनीहरूको संस्था जो चाहिँ एउटा परिकल्पना बनाइसक्नु भएको छ र समाजको लागि केही गरौं मिलेर भनेर एउटा झुण्ड बनिसक्नु भएको दिदी बहिनीहरूलाई हामीले लगभग झन्डै अहिले 520 भन्दा बढी महिला संघ संस्थाहरूलाई आर्थिक मानसिक बौद्धिक सहयोग गरिरहेका छौँ।
कतिको संख्यामा अहिले हाम्रो दिदी बहिनीहरू यसमा संलग्न हुनुहुन्छ?
लगभग हामी कम्तीमा पनि एउटा अर्गनाइजेसनमा त 2-3 हजार प्रत्यक्ष व्यक्ति संलग्न प्रत्यक्ष नै छन्, त्यसको साथसाथै उहाँहरूको परिवार समाज सबै हिसाब गर्दाखेरि त्यो झन्डै हाम्रो करोड़ भन्दा बढी जनसंख्या टेवासँग प्रत्यक्ष र अप्रत्यक्ष
रूपमा रहेको छ। एकदमै उदाहरणीय हो अन्य ठाउँका दिदी बहिनीलाई अथवा सामाजिक सेवामा लाग्नेहरूको लागि पनि एउटा उदाहरणीय कार्य पनि हो र उदाहरणको रूपमा रहेको टेवा र उदाहरणीय कार्यको यो प्रसंगलाई फेरि पनि हामी ल्याउने नै छौँ। र निर्मलाजी, हामी यो प्रसंगलाई अलिकति मोड्न चाहन्छौँ, यहाँको व्यक्तिगत जीवनमा प्रवेश गर्न चाहन्छौँ। धेरै संघ संस्थामा आबद्ध हुनुहुने विकासकर्मीको रूपमा एकदमै व्यस्त पनि हुनुहुन्छ, यसका बावजुद पनि फुर्सदको जुन समय हुन्छ के गर्न मन पराउनुहुन्छ?
मलाई खास गरेर चाहिँ नि आफूले यो जानेको सिकेको कुरा मलाई यो क्षेत्रमा आउन पनि यो समाजले नै एउटा वातावरण बनाइदिएको कारणले गर्दाखेरि मैले जति ज्ञान जानेको छु अहिले अनुभवहरू छ मसँग देशका धेरै जिल्लाहरूको धेरै महिला संस्थाहरू विकासको अनुभवहरू छ, यो कुराहरू चाहिँ बढीभन्दा बढी आफ्नो साथीभाइ संघ संस्था र एकाडेमिक लाइनका युथ विशेष गरेर युथ त्यस्तोसँग बाँड्ने गर्छु म, विशेष गरेर पारिवारिक कुराहरूमा भन्दा पनि सामाजिक कुराहरू समाज विकासको कुराहरू समाज परिवर्तनका कुराहरू
भनेपछि आफ्नो व्यस्त समय पनि सामाजिक उत्तरदायित्वमा नै बितेको छ।
धेरै समय चाहिँ मेरो त्यसैमा बित्छ र साथीभाइ आएर केही कुराहरू उहाँसँग गर्दाखेरि रमाइलो हुन्छ, केही कुरा नयाँ सिक्न पाइन्छ, उहाँले केही भन्नुहुन्छ भन्ने आशा गर्नुहुन्छ, त्यो लाइनमा मैले के गर्न सक्छु भनेर जहिले पनि आफूलाई कौतूहलतामा राखिरहेको हुन्छु र म त्यो खुसी पनि हुन्छु त्यो क्षण चाहिँ।
आफ्नो फुर्सदमा आनन्दीको समयमा गीत संगीतले चाहिँ कतिको साथ दिने?
हजुर, म गीत पनि सुन्ने गर्छु
हजुर
फुर्सदको बेलामा, र मलाई अलिकति समाजको प्रतिको गीत, देशप्रतिको गीत, जहाँ सबैको उचाइको कुरा गर्छ, सम्मानको कुरा गर्छ, त्यस्तो गीतहरू असाध्यै नै मनपर्छ।
त्यही मनपर्ने गीत मध्येकै एउटा गीत जुन निर्मलाजीको मन छुन सफल एउटा गीत चाहिँ आज निर्मलाजी विशेष यहाँकै लागि सुनाउन चाहन्छु। कुन गीत रोज्नुहुन्छ?
सयथरी बाजा
एउटै ताल,
एउटै ताल हजुर
हजुर। तारा थापा र मदन कृष्ण श्रेष्ठको स्वरमा रहेको, सामूहिक स्वरमा रहेको यो गीती सौगात सयथरी बाजा एउटै ताल, यो गीती सौगात विशेष आज कार्यक्रम आजका नारी सुनिरहनु भएका हाम्रो श्रोतासँगै विशेष हामी निर्मलाजीलाई पनि सुनाउन चाहन्छौँ यो गीती सौगात अबको पालोमा। र यो गीती सौगात पछि फेरि पनि हामी आज हाम्रो यो कार्यक्रम आजका नारीमा टेवा नेपालको संस्थापक मध्येकै एक साथै विकासकर्मीको रूपमा हामीसँग आज निर्मला केसी हुनुहुन्छ, उहाँसँगको यो भेटवार्तालाई फेरि पनि निरन्तरता दिने नै छौं। सुन्दै रहनुहोला कार्यक्रम आजका नारी।
सयथरी बाजा एउटै ताल, सयथरी घोडा एउटै चाल,
मेची काली सिंगै दिको साझा हाम्रो ज्ञान निपाल।
सयथरी बाजा एउटै ताल, सयथरी घोडा एउटै चाल, मेची काली सिंगै दिको
Hey, hey.
राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौँ कार्यक्रम आजका नारी र श्रोताहरूलाई सम्झना छ भने हामीले कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूति सुनाउँदै आएका छौं र यसै क्रममा आज हामीसँग हुनुहुन्छ विकास कर्मी साथै टेवाको संस्थापक मध्येकै एक निर्मला केसी आज हामीसँग हुनुहुन्छ। हाल उहाँ टेवाको कार्यकारी सदस्यको रूपमा आफ्नो कार्य गर्दै आउनुभएको छ। हजुर, हामी विभिन्न यो टेवाको कार्यक्रममा सहभागी हुँदा नि थुप्रै स्वयंसेवी हाम्रो दिदी बहिनी देख्छौ नि, स्वयंसेवी परिचालन चाहिँ कसरी हुन्छ?
सबैभन्दा राम्रो कुरा अहिले टेवालाई परिचालन गर्नेमा सबैभन्दा ठूलो बल चाहिँ नि स्वयंसेवीले नै हो। हामी म स्वयंसेवीको तालिममा पनि प्रत्यक्ष संलग्न हुने हुनाले के लाग्छ भन्दाखेरि एउटा सेवा कहिले पनि निशुल्क हुँदैन। सेवा कसैले नै कसैले त शुल्क तिर्दैकै हुन्छ, चाहे तपाईँले चाहे अप्रत्यक्ष रूपमा कसैले, तर स्वयंसेवी यस्तो हो जहाँ चाहिँ निशुल्क सेवा गर्दछ। ऊ प्रेरणा मनैबाट जहाँ आवश्यकता पर्दछ त्यो ठाउँमा स्वयंसेवीको उपस्थिति हुन्छ र मलाई लाग्छ तौलिने कुरामा पनि स्वयंसेवीको तौल सबैभन्दा उच्च हुन्छ र कुनैसँग कुनै कुराले पनि कसी लाउँदा जस्तोको तस्तै त्यसको प्योरिटी, त्यसमा हुन सक्ने तत्व, त्यसले दिने धर्म त्यति नै हुन्छ जस्तो लाग्छ र त्यो स्थानमा हामीले स्वयंसेवीलाई राखिरहेछौँ। र टेवाले पनि त्यो सन्दर्भमा झन्नै 520 स्वयंसेवी तयार गरिसकेको छ अहिले र उहाँहरूलाई हामी तालिम दिन्छौँ र उहाँहरूले दुईटा कुरा, एउटा अर्थ पनि सङ्कलन गर्नुहुन्छ र एउटा सेवाभावको कुराहरू पनि सबैलाई बताउनुहुन्छ। जोसँग सेवाभाव छ परिचालन गर्न सकेको छैन परिचालन गर्न मदत गर्नुहुन्छ, जोसँग छैन अलिकति उहाँलाई बीजारोपण गरिदिनुहुन्छ त्यो सेवाभावको।
कोही स्वयंसेवीको रूपमा टेवामा संलग्न हुन चाहे भने के गर्नुपर्छ त?
अब सुरुको बेलामा चाहिँ हामीले घर बनाउने गृहिणी जसले घर बनाउँछ होम मेकर भन्न रुचाउँछ हामी, उहाँहरूलाई जो पढ्नु भएको छ आर्थिक रूपमा पनि अलिकति उहाँले चलाउन सक्ने छ, ज्ञान पनि छ र समय पनि मिलाउन सक्नुहुन्छ त्यो दिदी बहिनी स्वयंसेवीको हिसाबले सुरु गरेका हामीले उहाँलाई बाहिर ल्याउनु पर्ने
समाज सेवा गर्न मन भएका हुन त भनिन्छ नि जीवनको एउटा सुख भनेको परम सुख भनेको समाज सेवा पनि हो होइन। धन दौलत भौतिक सुख सुविधा सम्पन्न भए पनि यदि सामाजिक सेवाको भाव छैन भने त्यहाँ अशान्तिको एउटा कुनै न कुनै भाग चाहिँ सधैँ रहिरहन्छ। भनेपछि एउटा सुख र शान्तिको मार्ग भनेको समाज सेवा पनि हो र यदि कोहीसँग त्यो समाज सेवाको भाव छ भने टेवामा आबद्ध हुन सक्नुहुन्छ।
हजुर, हामी त्यो भाव भएकोलाई पनि स्वागत गर्छौँ र भाव जगाउन पनि प्रयत्न गर्छौँ। हजुर, दुवै प्रयत्न गर्छौँ। तपाईँको कुरा साह्रै मन पर्यो, मलाई पनि लाग्छ धन बाहिरी आवरणले केही व्यक्तिलाई खुसी र तपाईँलाई कहिलेकाहीँ मात्र खुसी गर्छ, तर तपाईँले गर्नुभएको समाजसेवा, तपाईँले बाँड्नुभएको ज्ञानले सबैलाई सधैँभरि खुसी गर्छ।
हजुर,
त्यो कर्ममा हामी छौँ।
निर्मलाजी, यति धेरै कुरा गरिराख्दा संघ संस्थाकोमा आबद्धता भएको कुरा गर्दाखेरि भनिन्छ नि एउटा महिला निर्णयको त्यो पहुँचमा पुग्नु नै अलिकति गाह्रो कुरा छ, पुगिहाल्यो भने पनि धेरैको आशंका रहन्छ अविश्वास रहन्छ, र पनि महिलाहरूले गरे भने त सकिँदो रहेछ। टेवा एउटा प्रमाण हो, तपाईँहरू पनि प्रमाणको रूपमा रहनु भएको छ। भनेपछि आज हाम्रो कार्यक्रमबाट जो चाहिँ महिलाहरू अब केही गर्न सकिएन जिन्दगीमा, यसै जिन्दगी गयो केही भएर पनि गर्न सकिएन भन्ने, कोही चाहिँ पारिवारिक दायित्वले गर्दा नै चाहेर नै केही गर्न सकेन भने ती दिदी बहिनीलाई के भन्न चाहनुहुन्छ?
मानव यस्तो सृजनशील व्यक्तित्व हो, यो पृथ्वीमा आयो उसले केही कर्म गर्नै आएको हो, उसँग दैवीय मानवीय हरेक प्रकारको गुण उसँग छ, कसैले अलि बढी निकाल्ला कसैले कम निकाल्ला। त्यसैले म सम्पूर्ण दिदीबहिनीहरूसँग असल बिउ तपाईँहरूसँग छ, भित्र प्रत्येकसँग तपाईँसँग बिउ छ, त्यो बिउलाई चाहिँ सही छाउँमा पुर्याउने प्रयत्न चाहिँ हरेक दिन गरिरहनुपर्छ, जीवनको अन्तिम क्षणसम्म पनि त्यो बिउलाई सही ठाउँमा प्रयत्न गर्नुपर्छ र त्यो उम्रिन्छ। असल बिउ हामीसँग छ, त्यो ठाउँमा हामीले पुर्याउन सक्यौँ भने धेरै उम्रेला, नभए कहिलेकाहीँ पुर्याउन सकेनौँ भने पनि चट्टानमा पनि बिउ त उम्रिन्छ नै। त्यसैले मलाई के लाग्दछ भन्दाखेरि जीवनमा हरेक क्षण आफूलाई आशामुखी राख्नु पर्यो, सकारात्मक सोच राख्नु पर्यो। म नै एउटा असल व्यक्ति हो, मैले फरक पार्न सक्छु, मैले असल गुणहरू थप्न सक्दछु, चुम्बकीय गुणहरू छोडेर दिन सक्दछु र अरू मान्छेले मबाट सिक्दछन् भन्ने कुरा चाहिँ हरेक क्षण आफूलाई राख्ने र सिक्ने प्रयत्न गर्नुपर्दछ। किन भन्दा हामीले संसारको दृष्टान्त हेर्दा, नेपालकै पनि उदाहरणीय कुरा हेर्दा, त्यो सम्भावना मान्छेबाटै भएको छ। हजुर, अलिकति अझै पनि हाम्रो देशमा मात्र होइन इभन विकसित देशमा पनि हेर्दाखेरि धेरै जसो घरभित्रको कामको सिप महिलामा छ र उहाँले गर्नुपर्छ भन्ने मान्यता त छ, तर बिस्तारै बिस्तारै अब हामी संख्यात्मक हिसाबले पनि तथ्याङ्कलाई हेर्दाखेरि पनि हामीले अब त्यो संख्यामा महिलाहरू घरभित्र पनि राम्रो छन्, बाहिर पनि आउनु आवश्यक छ भन्ने कुरा चाहिँ नि संख्या र उहाँहरूले गर्नुभएको कर्मले पनि प्रुफ गरिसक्यो, प्रमाणित गरिसकेको उदाहरणहरू, चाहे सहकारी नेपालकै सहकारीको नेतृत्वमा हेर्नु, सहकारी महिलाहरूले सञ्चालन गरेका उदाहरणीय काम गरेका, नेपालको गैर सरकारी संस्था झन् गैर सरकारी सशक्त रूपमा चलेको गैर सरकारीमा संस्थामा पनि 25% भन्दा बढी महिला संख्या सशक्त रूपमा अगाडि आएको र गाउँघरमा जाँदा आमा समूह, महिला समूह, बचत समूह, उहाँहरूले गाउँ परिवर्तन गरेका उदाहरणहरू, समाज एउटा सुसंस्कृत समाज बनाएको, आदरणीय समाज बनाएको, नयाँ प्रविधिको गाउँमा प्रतिस्थापन गरेको त्यो अवस्था पनि छ र नेपालको डाटाहरूमा हेर्दाखेरि पनि शिक्षाको प्रतिशतमा पनि बिस्तारै महिलाहरू, यद्यपि पुरुषको दाँजोमा आधै छ, तैपनि उहाँहरूको संख्या निरन्तर रूपमा वृद्धि भएको र विभिन्न निर्णायक तहमा पनि सरकारी तहदेखि तपाईँहरू जस्तो मिडिया कर्मीहरू जो चाहिँ नि सही कुरा सम्पूर्णलाई प्रसारित गर्ने क्रममा पनि 14% भन्दा बढी महिलाहरू आएको र मलाई लाग्दछ यता ट्राफिकको डाटाहरू हेर्दा पनि जहाँ चालकको रूपमा महिला आउँदाखेरि 0 एक्सिडेन्टको रेट भएको होइन, संवेदनशील विषयमा पनि महिलाको उपस्थितिले चाहिँ नि धेरै फरक पारेको कारणले गर्दाखेरि अहिले महिलाको हरेक कामलाई हरेक कर्नरबाट चाहिँ सम्मानित र उदाहरणीय बनेको पनि हाम्रो अगाडि छ। तर यद्यपि मलाई के लाग्दछ भन्दाखेरि संख्याको हिसाबले अझ जनसंख्याको हिसाबले आधाभन्दा एकभन्दा बढी महिला रहेको तर निर्णायक तहको संख्या चाहिँ साह्रै न्यून रहेको अवस्था छ त्यो अवस्था, र सायद कहिलेकाहीँ लाग्छ पनि मलाई सायद यो गन्जागलको अवस्था, देशको अशान्तिको अवस्था, चाहे पोलिटिकल कुरा गर्नुहोस्, चाहे उद्योग क्षेत्रको कुरा गर्नुहोस्, चाहे शैक्षिक क्षेत्रको कुरा गर्नुहोस्, सुधार र पर्ने ठाउँ चाहिँ धेरै बाँकी भएको, सायद महिलाको संख्या हामीले बाहिर ल्याउन बराबर ल्याउन नसकेको कारणले पनि हो,
समान सहभागिता नभएको
कारणले हो कि त्यसैले गर्दाखेरि अबको दशकमा चाहिँ प्रत्येक महिला र महिलावादी पुरुष हरूलाई पनि सँगसँगै राखेर चाहिँ केही समय जहाँ खाल्टो, जहाँ असहज छ, जहाँ अप्ठ्यारो छ, त्यसलाई चाहिँ फोकस गरौं, त्यसलाई ध्यान बढी दिएर बराबर संख्या ल्याउँ ताकि सुन्दर समाज बनाऊ। हामीले हेरौँ न संसारको दृष्टान्तलाई हेर्दाखेरि पनि उतातिर डेनमार्क, फिनल्याण्ड, नर्वे जस्तो देशहरू जहाँ 50% महिलाको संलग्नता छ, चाहे प्रशासनमा, चाहे राजनीतिमा, चाहे सरकारी तहमा, चाहे अन्य सेवाको तहमा, त्यो देश संसारको सुन्दर र आनन्दित देश जहाँ करप्सनको रेट पनि साह्रै न्यून तहमा छ। त्यसकारणले लाग्दछ यो डाटाहरूले पनि सायद नेपालमा पनि अब बिस्तारै मलाई लाग्दछ सुदूरपश्चिमको 10-12 जिल्ला घुमेर आएँ, हेर्दाखेरि दिदी बहिनीहरूको चलखेल एउटा विकासको क्रममा, स्वयंसेवी काममा, बचत गर्ने काममा, सानो उद्योग बनाउने काममा, आफूले गरिआएको आफ्नो परम्परागत पेसालाई अलिकति सुदृढीकरण गर्ने कुरामा दिदी बहिनीको र संलग्नताको नेतृत्व धेरै संख्यामा बढी छ। त्यसले चाहिँ एक प्रकारको नयाँ खालको आशा 10 वर्षभित्रमा मलाई लाग्दछ एउटा सुन्दर संचार बनाउन सकिन्छ कि भन्ने पनि आशामा हामी छौँ।
ग्रामीण क्षेत्रहरूमा पनि अहिले महिलाहरूको नेतृत्व बढ्दैछ, समूह समूहमा आबद्ध हुँदै विभिन्न अभियान चलाइराख्नु भएको छ र शहरी क्षेत्रमा एउटा विज्ञको रूपमा पनि यहाँ जस्तो सन्तुष्ट हुनुहुन्छ।
हजुर, एकदमै। मलाई अब म चाहिँ जति गाउँघरमा जान्छु त्यति चाहिँ कहिलेकाहीँ सायद मैले पनि धेरै सिक्नुपर्छ कि जस्तो लाग्छ। साह्रै सरल, साह्रै प्राकृतिक व्यक्तित्व हुनुहुन्छ, जहाँ कुनै धेरै दिदी बहिनी, धेरै दाजुभाइहरू हृदयले चल्नुहुन्छ, मनले चल्नुहुन्न। मनले सहरको मान्छेहरू सायद हामी मनले हिसाब किताबले चल्छौँ, लगानी र नाफा कति हुन्छ भनेर हामी चल्छौँ, तर गाउँघरका दिदी बहिनी सबैको उन्नति र हित कसरी हुन्छ भनेर चल्नुहुन्छ।
लगभग अहिले निर्मलाजी हामीले हेर्दाखेरि पनि र यति बेला पनि यत्तिकै उत्साह, यत्तिकै जोस, जाँगर र आफ्नो कार्यक्षेत्रमा निरन्तर रूपमा लागिराख्नु भएको छ, यसलाई आउँदा दिनमा निरन्तर रूपमा लैजानुहुन्छ, निरन्तरता दिनुहुन्छ।
हजुर, मलाई जसले अनुभव गर्दछ, जसले जोसँग ज्ञान छ, जोसँग सिप छ, जोसँग क्षमता छ, त्यो मान्छेले बढीभन्दा बढी सरल र बढीभन्दा बढी जिम्मेवारी र काम लिनुपर्छ। त्यसैले मलाई लाग्दछ मैले आफूले गर्ने ठाउँ, म धेरै रमाउने ठाउँ ग्रामीण क्षेत्र नै हो, जहाँ दिदी बहिनीहरू खुसी साथ संलग्न भएर एउटा संगठनात्मक हिसाबले अगाडि बढिरहनु भएको छ, सबैको भावनालाई कदर गरिरहनु भएको छ, सबैको हितको लागि लागिरहनु भएको छ। त्यो नै मेरो प्रेरणा हो र त्यो कुराले कसरी संस्थागत गर्ने, त्यो क्षेत्रमा रहेको क्षेत्रगत हिसाबले रहेको कुरालाई नीतिगत हिसाबले एउटा केन्द्रीय तहसम्म त्यो दिदी बहिनीको भावना र विचारलाई नीतिगत हिसाबले कसरी लिएर आउने भन्ने कुराले पनि म अहिले अलिकति बढी चाहिने आफूलाई उत्प्रेरित भइरहेको पनि छु। त्यसरी मलाई लाग्छ जीवनको सायद अन्तिम क्षणसम्म पनि मैले राम्रो गर्नुपर्छ भन्ने मलाई लाग्छ, मैले सबैको हित र जितको कुरा गर्नुपर्छ भन्ने जस्तो लाग्छ। त्यही नै क्षेत्रले पनि मलाई आफूलाई खुसी बनाइरहेको महसुस गरिरहेको छु, जहाँ मैले सिकेको कुराले अरूलाई बाँड्न सकेर दुई चारजना मान्छे खुसी हुँदाखेरि म आफू रमाउने गर्दछु र त्यही कुरा पनि मेरो लागि फेरि म रमाउँछ, त्यो कुरा मेरो लागि पनि उत्प्रेरणा भइरहेको हुन्छ। त्यसैले मलाई जाँगर चलाउने कुरा त त्यही नै हो, निरन्तर यो काम मेरो कर्म त जान्छ नै।
हजुर, यहाँको जुन निरन्तरता छ यसले आउँदो दिनमा अझ सफलता प्राप्त गर्दै जाओस् निर्मलाजी। र आज जुन हाम्रो कार्यक्रममा आजका नारीमा उपस्थित भएर जुन विचार यहाँले व्यक्त गर्नुभयो, जुन विचार हामीमाझ हाम्रा श्रोतामाझ राख्नुभयो, यसको लागि रेडियो नेपाल परिवारकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुर चन्दाजी, धेरै धेरै धन्यवाद, तपाईँले पनि मेरो आफ्नो विचारहरू राख्ने अवसर दिनुभयो। हामी सबैको कामबाट एउटा समृद्धि र सुखी संसार बनाऊ, जहाँ पुरुष र महिला एकले अर्कोलाई सम्मान गरून्, दुवैजना हाँसी खुसी जीवन बिताउ, यही नै हाम्रो कर्म हो जस्तो मलाई लाग्छ। थ्याङ्क यू सो मच।
आजको श्रृंखलामा हामीले सुनायौं समतामूलक न्याय र शान्तिको लागि परोपकार टेवा सामाजिक संस्थाको संस्थापक मध्येकै एक साथै विकास कर्मीको रूपमा परिचित निर्मला केसीसँगको भेटवार्ता। विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वहरूको प्रेरक जीवन अनुभव र विचारसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै अर्को साताको बुधबार बिहान तपाईँ हाम्रो भेट कार्यक्रम आजका नारीमा हुने नै छ। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि विदा माग्छु। नमस्कार।